नमस्कार, समसामयिक कुराकानीबाट यहाँहरू सबैलाई हार्दिक स्वागत छ। साथमा छौं प्राविधिक सहकर्मी काशीराम आचार्य र म मुकुन्द भण्डारी। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी सामाजिक न्याय, सुशासन र समृद्धिका विविध विषयमा चर्चा गर्नेछौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख प्राथमिकता रहेको बताइरहनु भएको छ भने सरकारका मन्त्रीहरूले पनि यसै कुरालाई पटक पटक दोहोर्याइरहनु भएको छ। तर समाजबाट भने जसरी त्यसको प्रत्याभूति हुनुपर्ने थियो त्यसो हुन नसकेको आवाजहरू उठिरहेका छन्। यसको लागि सरकार एक्लैले मात्र लागेर नहुने र त्यसका लागि समाजका समग्र पक्षले सकारात्मक ढंगले लाग्नु पर्ने विचारहरू समेत प्रकट हुन थालेका छन्। पछिल्लो समयमा विभिन्न नाममा नेपालीहरूको मन टुटेको छ। यो टुटेको मनलाई कसरी जोड्न सकिएला र सामाजिक न्याय, समृद्धि र सुशासनको बाटोलाई कसरी अगाडि बढ़ाउन सकिएला, यसको लागि कुन कुन पक्षले के कुरामा ध्यान दिनु पर्ला भन्ने विषयमा कुराकानी गर्नेछौ। यस विषयमा कुराकानी गर्न अहिले हामीसँग हुनुहुन्छ राजनीतिक अध्येता राजेश अहिराज। अध्येताजी, स्वागत छ कार्यक्रममा।
नमस्ते।
हजुर, अब मैले अगाडि पनि भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खास गरेर सामाजिक न्याय, समृद्धि र सुशासनका कुरालाई पटक पटक दोहोर्याइरहनु भएको छ र सरकारको प्राथमिकता पनि यही हो भनेर अहिले पनि भनिराख्नु भएको छ र सरकार गठन हुँदाखेरि नै यी कुरा उठाइराख्नु भएको छ। कतिसम्म चाहिँ यो कुराहरू अहिले सफल भएको छन्, सामाजिक न्याय, समृद्धि र सुशासनका कुराहरूको अवस्था के छ बताइदिनु न।
होइन, जनतामा नैराश्यता बढ्दै गएको छ र राज्यका अङ्गहरूले राम्ररी काम नगरिदिँदा जनताहरू दुखित भएको कुरा त प्रधानमन्त्री स्वयंले स्वीकार्नु भएको छ यो कुरालाई। मूल कुरा चाहिँ के हो भने राजनीति मात्र परिवर्तन भएर देश परिवर्तन हुँदैन। राजनीतिको सँगसँगै सामाजिक कुराहरू, आर्थिक कुराहरू, सांस्कृतिक कुराहरू होइन, त्यसपछि साहित्यका कुराहरू सबै रूपान्तरण सँगसँगै हुनुपर्छ। हाम्रो देशमा राजनीतिक रूपान्तरण हुँदै गयो होइन, एक पछि अर्को अर्को पछि अर्को नयाँ नयाँ नामको व्यवस्थाहरू आयो, तर त्यो सँगसँगै सामाजिक रूपान्तरणका कुराहरू, हाम्रो सांस्कृतिक कुराहरू, हाम्रो साहित्यका कुराहरू, त्यो कुराहरू बाहिर आएन। अनि देशका सुन्दर पक्षहरू बाहिर नआउँदाखेरि यो देश कसले ठेगिरहेछ, जनताले कसरी देशलाई जोगाइराखेको थियो, यो देशका कति राम्रा कुराहरू थिए, त्यो कुराहरू पनि सँगसँगै नआउँदा नआइदिँदाखेरि के भयो भने जनताको मनमा नेतृत्वप्रति शङ्काहरू बढ्दै गयो, शङ्काहरू घृणामा रूपान्तरण हुँदै गयो। त्यो फेरि यही सरकारले गर्दा होइन कि लामो समयदेखि व्यवस्थाको परिवर्तनको सँगसँगै जुन सरकार आए पनि भ्रष्टाचारका कुराहरू उठ्न थाले, जुन सरकार आए पनि विभिन्न खालका अपराधका कुराहरू उठ्न थाले, अनि नेताले जुन चारित्रिक शुद्धता राख्नुपर्ने थियो त्यतापट्टि ध्यान दिएन, अनि जो नेताबाट जनताले अनुशासन सिक्नुपर्ने, चरित्र सिक्नुपर्ने अथवा जीवन यसरी बिताउनु पर्छ भनेर आदर्शको रूपमा लिनुपर्ने थियो, त्यही ठाउँमा त्यही जनताले यहाँ त भ्रष्टाचार हुँदो रहेछ, यहाँ त अपराध हुँदो रहेछ, यहाँ त हिंसा गरेर गएपछि अदालतले पनि विशेष किसिमको व्यवहार गरिदिँदो रहेछ भन्ने खालको फिल मनोभाव आउँदै गएपछि राज्यप्रति जनताको मन कमजोर हुँदै गयो, विश्वास कमजोर हुँदै गयो, अनि जनताले चाहिँ हामी जे परिवर्तन आए पनि केही हुँदैन भन्ने भाव आयो। यो वास्तवमा यसका प्रमुख दोषी भनेको नेतृत्व तबकाको दलले त लिनै पर्छ, तर त्यो सँगसँगै बुद्धिजीवीहरू पनि यसका प्रमुख दोषी नै हुन्। यो व्यवस्था राजनीति गर्ने नेताहरूले सही गरेकोलाई सही भन्ने, गलत गरेकोलाई गलत भन्ने, त्यो खालको आँट हाम्रो देशमा बुद्धिजीवीहरूमा आउन सकेन। हाम्रो देशका पत्रकारहरू जुन दलीय आवरणमा काम गर्न थाले, दलीयता स्वीकार्नु नराम्रो होइन, कुनै पार्टीमा आबद्ध हुनु नराम्रो होइन, तर त्यो अनुसारको व्यवहार गर्नु चाहिँ नराम्रो हो। पार्टीको सदस्य लिनु, पार्टीको निर्वाचनमा गएर मतदान गर्नु त्यहाँसम्म ठिक छ, तर आफ्नो कार्यमा दलीयता बोक्नु चाहिँ बिल्कुलै गलत कुरा हो। बुद्धिजीवीहरू दलीयता बोकिदिँदा उनको अभिव्यक्तिहरू लेन्सको रूपमा भयो, आइनाको रूपमा भएन।
हेलो, हजुर हजुर हजुर।
जबकि जनताका लागि आइनाको रूपमा हुनु पर्थ्यो, आफ्नै पार्टीको नेताले गलत गर्दैछ भने यो गलत हो भन्न सक्नु पर्थ्यो,
हजुर,
सही गरेको छ भने फरक पार्टीको व्यक्तिले पनि नेताले पनि सही गरेको छ भने यो चाहिँ सही हो भन्नुपर्थ्यो। त्यो नभइदिँदा होइन आफ्नो पार्टी वा आफू आबद्ध रहेको दलका नेतृत्वले वा सरकारले गरेका सबै कुरा ठिक, अर्काले गरेका सबै कुरा बेठिक।
यिनीहरू मैले जोड्न खोजे, खास गरेर कुनै पनि राजनीतिज्ञले आफ्नो कार्यकालमा नराम्रो होस् भन्ने त चाहँदैन, किनभने मेरो कार्यकाल एकदमै राम्रो होस् कसरी बनाउन सकिन्छ भन्ने नेताहरू त अथवा राजनीति गर्ने व्यक्तिहरू लागिरहेका हुन्छन्। यद्यपि लाग्दा लाग्दै पनि यी कुराहरू सम्भव भइरहेका छैनन्। मैले यो सरकारको मात्र होइन, योभन्दा अगाडिका सबै सरकारका कुरा गरे होइन, आलोचना मुक्त सकिरहेका छैनन्। राजनीतिक नेतृत्वले हुन त यहाँले पनि भन्नुभयो सबै नीतिहरू राजनीतिबाट केन्द्रित हुन्छन् भनिरहँदाखेरि राजनीतिक नेतृत्वले चाहेर मात्र पनि नहुने कुरा हो कि काहीँ त्यस्ता कुराहरू पनि छन् कि
अभिव्यक्ति र चरित्रमा तालमेल मिल्नुपर्छ। कुनै पार्टीले म पुँजीवादी हो भन्छ भने उसले पुँजीवादी हिसाबकै चरित्र राख्नुपर्छ, त्यही अनुसारको शैली राख्नुपर्छ, त्यही अनुसारको काम गर्नुपर्छ र त्यही अनुसारको परिणामको अपेक्षा राख्नुपर्छ। यदि कोही मान्छे म चाहिँ साम्यवादी हो भने साम्यवादी किसिमको चरित्र राख्नुपर्छ, म चाहिँ कम्युनिस्ट हो पनि भनिराख्ने र परिवारमा वा अरू किसिमको भनौँ न धेरै महँगा गाडी चढ्ने, धेरै सुखसायलका जीवन बिताउने तर म चाहिँ कम्युनिस्ट हो भनिराख्ने, कोही चाहिँ म पुँजीवादी हो भनिराख्ने तर ऊ सधैँ कम्युनिस्टको पछि लागिराख्ने, सधैँ राप्रपाको पछि लागिराख्ने, सधैँ फरक पार्टीसँग मिलेर हिँडिराख्ने, यस्ता खालको जुन नेतृत्वको चरित्र छ नि उनका शैली राम्रा छ तर चरित्र नराम्रो भयो के, उनका घोषणापत्र राम्रो छ तर त्यो अनुसारको व्यवहार राम्रो भएन क्या, अनि कुनै विचारलाई अङ्गीकार गर्नु र त्यो अनुसारको चरित्र नराख्नु त्यो फेरि धोका हो। हामी कहाँ के भइदिएको छ, राजा चाहिन्छ भन्ने पक्ष र राजा हुँदै हुँदैन भन्ने पक्ष एउटै क्याबिनेटमा बस्ने अभ्यास थाल्यो के, यो चाहिँ सैद्धान्तिक विचलन हो। सैद्धान्तिक विचलन भएपछि के हुन्छ भने सामाजिक स्वीकारोक्तिको तह घटेर जान्छ, ए सबै एउटै त हो नि, ए काङ्ग्रेस कम्युनिस्ट राम्रो भन्नु मात्र हो, सबै एकै ठाउँ बस्छ एउटै थालमा खान्छ, यिनका चरित्र उस्तै त हो नि भन्छ, एउटा त्यहाँ समस्या भयो। अर्को के भइदियो भने नेतृत्वले चाहिँ आफूलाई म देशको प्रतिनिधित्व गर्छु, 77 जिल्ला मेरा हुन्, सबैका शाखा सन्तान मेरै शाखा सन्तान हुन्, यो सबै देशवासी मेरो हो भन्ने फिल हुनु पर्थ्यो, तर के भइदियो भने अभिव्यक्तिमा देश मेरो हो भन्ने र व्यवहारमा छोरा छोरी ज्वाइँ भतिजा मामा चाचा भाइ ज्वाइँ श्रीमती होइन त्यता पक्ष काम गर्ने काम चाहिँ त्यतापट्टि गर्ने अनि अभिव्यक्ति चाहिँ सुन्दर दिने, अनि तपाईँले दिएका अभिव्यक्ति र तपाईँले गरेका कामको बिचको तालमेल नमिलेपछि मुकुन्दजीले भनेको जस्तो समाजमा स्वीकारोक्ति घटेर जान्छ।
यसलाई यसरी बुझ्दा कसरी हुन्छ, हामी राजनीतिक आन्दोलन गर्यौं, राजनीतिक रूपान्तरणमा हामी अगाडि बढ्यौं, तर जसरी राजनीतिक रूपान्तरण सँगसँगै सामाजिक रूपान्तरण हुनुपर्थ्यो त्योमा हामी अलिकति पछाडि पर्यौं भन्दा कतिको सान्दर्भिक हुन्छ?
मैले कार्यक्रमको सुरुवातमै भने कि राजनीति रूपान्तरण मात्रै भयो, सामाजिक रूपान्तरण भएन, सांस्कृतिक रूपान्तरण भएन, होइन बौद्धिक रूपान्तरण भएन। अहिले पनि विवेक बन्धक बनाएर पार्टीको सदस्यता लिने साथीहरू धेरै छन्, अहिले पनि यस्ता बुद्धिजीवीहरू काठमाडौँमा यति धेरै छन् कि उनी आबद्ध भएको पार्टीले जुनसुकै तहको अपराध गरे पनि होइन ठिक हो भन्छ, त्यस्तो हुँदैन। सहीलाई सही र गलतलाई गलत भन्न सक्ने ल्याकत राख्नुपर्छ। यही सरकारले अहिलेकै सरकारले भूकम्प पीडितहरूका लागि संसदहरूको बजेट खोसेर भूकम्प पीडितलाई दियो, कति राम्रो काम भयो होइन। तर तपाईँ सम्झिनुभयो भने एउटै क्याबिनेटबाट 4 राम्रो काम भएको थियो, जसमध्ये एउटा थप काम चाहिँ टिकटक बन्द हुने पनि भएको थियो, तर त्यही क्याबिनेटले गरेका सुन्दर पक्षहरू चाहिँ बाहिर आएन, तर त्यही क्याबिनेटको त्यही दिनको टिकटक बन्दको कुराले गर्दा सरकारलाई सबै मिलेर अपशब्द प्रयोग गर्यो। यसको अर्थ के हो भने समाजमा सरकारले गरेका सुन्दर पक्षहरूलाई सुन्दर रूपबाट प्रस्तुत गर्न नसक्नु त्यो चाहिँ सरकारको कमजोरी हो। यसको मूल कारण के हो भने कुनै पार्टीका व्यक्ति यदि प्रधानमन्त्री बन्छ भने ऊ सबैभन्दा पहिला के सोच्नुपर्छ भने म चाहिँ नेपालको प्रधानमन्त्री हो, तर व्यक्तिले के सोचिदिन्छ भने म चाहिँ यो पार्टीबाट प्रधानमन्त्री हुने सोच्छ र त्यही पार्टीको सल्लाहकार, त्यही पार्टीको पत्रकार, त्यही पार्टीको बुद्धिजीवी, त्यही पार्टीको पिउन, त्यही पार्टीको ड्राइभर, त्यही पार्टीको हवलदार, त्यसरी त्यही संरचना नै त्यही पार्टीको कब्जामा ल्याउँछ कि, अनि ल्याएपछि समस्या के हुन्छ भने जुन पार्टीको प्रधानमन्त्री छ त्यही पार्टीको सबैजना भएपछि त्यो सरकार त्यही पार्टीको छ भनेर बाँकी मान्छेले बुझ्न थाल्छ। हो, कोही व्यक्तिले वा कुनै पार्टीको अध्यक्षले आफ्नो पार्टीभित्र पत्रकारहरूको सङ्गठन बनाउँदा, बुद्धिजीवीको सङ्गठनमा त्यो पार्टीकै मान्छे बनाउनु ठिक हो, तर ऊ सरकारमा आइसकेपछि, फरक भूमिकामा आइसकेपछि मेरिटोक्रेसीमा विश्वास गर्नुपर्छ।
हजुर,
जोसँग क्षमता छ, नेपालको नागरिक हो, त्यसलाई मौका दिने हो। तर के भइरह्यो भने सुरुदेखि नै, आजदेखि होइन, परिवर्तनको नाममा जतिपटक राजनीति परिवर्तन भयो त्यसपछि के हुँदै आयो भने नेताहरू सरकारमा गएपछि म पार्टीकै मान्छे हो, पार्टीकै लागि काम गर्नुपर्छ, पार्टीकै निर्वाचनको लागि वा पार्टी सञ्चालनको लागि मैले अन्य आमदनी जम्मा गर्नुपर्छ भन्ने सोचेर त्यो अनुसारको काम गर्न थालेपछि बाँकी पक्षले पनि मुकुन्दी के सोचिदियो भने ए यो त फलानु पार्टीको प्रधानमन्त्री हो, नेपालको होइन नि
हजुर। यहाँनिर जसरी हामी राजनीतिक नेतृत्वका कमजोरीका कुराहरूको व्याख्या गर्छौँ अथवा आलोचना गर्छौँ, उहाँहरूका कुराहरूको चाहिँ समीक्षा गर्छौँ, त्यसै गरी जो हामी नागरिक समाज भन्छौँ अथवा समाजका बुद्धिजीवी वर्ग भन्छौँ नि, उहाँहरूमा पनि जुन राष्ट्रिय एकताका कुराहरू हुन्छन्, पहाड़मा बाढ़ी आउँदाखेरि तराईमा दुख्ने, तराईमा चाहिँ डुबान हुँदाखेरि पहाड़मा दुख्ने, यो किसिमको एउटा किसिमको नेपाली चरित्र थियो नि, त्यो पछिल्लो समयमा त्यसमा ह्रास आएको कुराहरू पनि आइरहेका छन्। यतातिर कतै यो समाजका जान्ने बुझ्ने व्यक्तिहरू जो आफूलाई चाहिँ नागरिक समाजको रूपमा प्रस्तुत गर्छन् अथवा अन्य विभिन्न नामहरू छन्, उहाँहरू पनि कहीँ भूमिका देख्नुहुन्छ कि?
हेर्नुहोस्, यदि निर्मम समीक्षा गर्ने हो भने नेपालमा जब जब विदेशीहरूको सरोकारमा धक्का लाग्छ,
हजुर,
जब जब विदेशीहरूको लगानीमा धक्का लाग्छ त्यतिखेर मात्र हो सरकारमा नागरिक समाज आउने। त्योभन्दा अघि र त्योभन्दा पछि नागरिकका लागि नेपालमा नागरिक समाज उभिएको खासै देखिँदैन। पार्टीका लागि उभ्छन् है, अन्तर्राष्ट्रिय शक्तिका लागि उभ्छन्, विश्वमा कहीँ द्वन्द भयो भने मान्छे लुगा, विभिन्न रङको लुगा लाएर सडकमा आउँछन्। तर जाजरकोटमा समस्या हुँदा तपाईँले काठमाडौँका कुन चाहिँ नागरिक समाजको अगुवालाई जाजरकोट गएको हेर्नुभयो? मधेसमा बाढी आउँदा कुन चाहिँ नागरिक समाज मधेसमा पुग्छ? होइन,
हजुर,
हो, त्यही विषयमा नागरिक समाज बाहिर देखिन्छ, जुन विषयलाई उठाएर विदेशीहरूको कुनै किसिमको स्वार्थ पूरा हुन्छ, अर्थात् स्वदेशी मुद्दामा नागरिक समाज बाहिर आएको। हामीले आकल चुकल होला, म सबैलाई नराम्रो भन्दिनँ, तर स्वदेशी मुद्दामा नागरिक समाज बाहिर आएको नेपालमा खासै तपाईँले पाउनुहुन्न। हो, विदेशीहरूले बनाइदिएको गठबन्धनहरू धरापमा पर्यो भने लोकतन्त्र सङ्कटमा छ भनेर कुदेर आउँछ, कहिले चाहिँ गणतन्त्र सङ्कटमा छ भनेर कुदेर आउँछ, तर त्यही नागरिक समाजले भक्तपुरमा कृषि क्रान्ति पुगेन भनेर कुद्दैन, किर्तिपुरमा रोजगारी पुगेन भनेर कुद्दैन, त्यही नागरिक समाजले होइन यो हाम्रा चेलीहरू सडकमा बच्चा जन्माउनु परेको छ यो चाहिँ गलत हो भनेर प्रधानमन्त्री कहाँ ज्ञापन पत्र दिन जाँदैन, त्यही नागरिक समाजले यसरी युवाहरू विदेशहरू जाँदैछन् त बाकसमा लासहरू फर्किँदैछ भनेर त्यो जाँदैन। देशका मुद्दामा नागरिक समाजहरूले आफ्नो भूमिका प्रष्ट नगरेका कारण यो देशमा नागरिक समाजको पनि सामाजिक स्वीकृति खासै छैन।
जसरी ती टुटेका मनहरू छन् नि, मैले अगाडि पनि हिमाल पहाड तराईका कुराहरू जसरी नेपालीहरू मिलेर बसेका थिए, ती टुटेका मनहरूलाई फेरि जोड्नु पर्नेछ। हुन त हाम्रो संविधानले पनि यी कुराहरू, सबैका अधिकारको कुराहरू सुनिश्चित गरेका कुराहरू आइरहेका छन्, ती कुराहरू छन्, नागरिक अधिकारको कुराहरू, मौलिक अधिकारका कुराहरू जो छन् नि, यिनीहरू पनि छन् होइन। अब यसलाई व्यवस्थित गर्नको लागि, ती टुटेका मनहरूलाई जोड्नको लागि के गर्नु पर्ला?
सबैभन्दा पहिला त हाम्रो संचार मन्त्रालयले विशेष पहल लिनुपर्छ। संचार मन्त्रालयले राज्य को उसमा रहेका निकायहरू, संचार निकायहरूमा चाहिँ यो टुटेका मन जोड्नको लागि उनका फिलिङहरू र उनका व्यक्तिहरू र उनका भ्रमणहरूलाई विशेष प्राथमिकतामा दिनुपर्छ। जस्तो उदाहरणको लागि तपाईँले आग्रह गरौँ कि गोर्खा पत्रले अहिले 30 कि 32 वटा भाषामा विभिन्न खालका कुराहरू ल्याइराखेको छ,
होइन?
यदि साक्षी के भन्ने हो भने जस्तै मुस्लिमले कुनै समस्या उर्दूमा लेखेर गोर्खापत्रमा छापेको छ भने तपाईँले बुझ्न सक्नुहुन्छ कि सक्नुहुन्न? पक्कै बुझ्न सक्नुहुन्न होला। जिरेलका भाषा जिरेलकै लिपिमा आएको छ भने तपाईँले बुझ्न सक्नुहुन्न, मिथिलाका कुरा मिथिला लिपिमा छ भने तपाईँले बुझ्न सक्नुहुन्न। तर त्यही कुरा मिथिलाकै कुरा, मुस्लिमकै कुरा, जिरेलकै कुरा होइन, अथवा पछाडि पारिएका वर्ग समुदायकै कुरालाई यदि नेपाली भाषामा गोर्खापत्रमा आइदिएको भए
हजुर
त्यही समुदायको मान्छेले लेखेर लेखे पनि हुन्छ, त्यही समुदायको मान्छे लेख्ने त्यसैले सम्पादन गर्ने, तर भाषा नेपाली भइदिएको भए मैले पनि मुस्लिमका समस्या पढेर बुझ्थेँ नि त, मुस्लिमका समस्या के रहेछ भनेर। तपाईँले पनि त जिरेलका समस्याहरू नेपाली भाषामा छापेको भए तपाईँले पनि बुझ्नुहुन्थ्यो नि
को
समस्या यो रहेछ भनेर। त्यही भएर राज्यले व्यवस्था गरिराखेको छ तर त्यसको उचित व्यवस्थापन भएन क्या, होइन? भाषाको विकास गर्ने काम त प्रज्ञा प्रतिष्ठानको हो नि,
हजुर।
गोर्खापत्रले किन भारी बोकेको, राज्यको त्यत्रो खर्च भइराखेको छ। त्यही भएर जस्तै यही गोर्खापत्रले त भोलिकै मितिमा निर्णय गरेर जुन जुन भाषाको पत्रिका विशेषाङ्क निस्किरहेछ त्यो निस्कियोस्, त्यही व्यक्तिहरूले रोजगारी पाओस्, त्यही समुदायको मान्छेले लेखोस्, तर भाषा नेपाली हुनुपर्छ निर्णय गरिदिने हो भने होइन। तपाईँ हामी सबैले गोर्खापत्र किन्दाखेरि हरेक दिन नयाँ नयाँ विषयवस्तु बुझ्छौँ, ठिक त्यस्तै नेपाल टेलिभिजनको 77 जिल्लामा क्यामेरा छ, 77 जिल्लामा रहेका विषयवस्तुलाई, राम्रो पक्षलाई, सुन्दर पक्षलाई,
होइन
कुनै ठाउँमा राराताल होला, कुनै ठाउँमा जानकी मन्दिर होला, कुनै ठाउँमा अर्कै केही सुन्दर कुराहरू होला, हरेक जिल्लामा केही न केही सुन्दर कुराहरू छ नि, त्यो सुन्दर कुराहरूलाई भिजुअल डकुमेन्ट्री बनाएर होइन नेपाल टेलिभिजनको वेबसाइटमा राखिदिने हो, र त्यसलाई चाहिँ विभिन्न भाषामा भनौँ न त्यो लोकल भाषामा मैथिलीमा अवधिमा राखिदिने हो भने मधेसका मान्छेले पनि मधेसमै बसेर नेपाल टेलिभिजनको वेबसाइटमा अथवा नेपाल टेलिभिजन खोलेर रोल्पा डोल्पा मनाङ मुस्ताङ उसले हेर्न पाउँछ र आफ्नै भाषामा बुझ्न पाउँछ,
हजुर,
होइन? त्यो गर्न सकिन्छ नि त। नेपाल टेलिभिजन आफ्नो वेबसाइटमा 77 जिल्लाको 77 डकुमेन्ट्री राखिदिने हो भने अरू टेलिभिजनले त्यहाँबाट निशुल्क लिएर प्रसारण गर्न सक्थ्यो, निशुल्क प्रसारण गर्न गरेको भए त्यही ठाउँमा मान्छेले बुझ्न सक्थ्यो,
हजुर।
कसैलाई म भाषा रूपान्तरण गर्छु भनेर टेलिभिजनसँग स्वीकृति लिएर उसले भाषा रूपान्तरण गरेर आफ्नै च्यानलमा चलाउन सक्थ्यो, होइन? त्यही भएर नागरिक जोड्ने काममा हामीले विशेष अभ्यास गरेनौँ के, एकपटक तपाईँको खेलराज रेग्मीजी भइराखेको बेलामा उहाँले एउटा बजेट दिनुभएको थियो देश दर्शन कार्यक्रमको लागि, त्यसमा के थियो भने हिमाल पहाड तराईका सम्पादकहरू लेखकहरू कार्यक्रम प्रस्तोताहरू विभिन्न खालको छापा माध्यममा रेडियोमा टेलिभिजन सबैमा उहाँहरूलाई चाहिँ देश घुमाउने क्रस कम्युनिटी घुमाउने,
हजुर,
मधेसका सम्पादकलाई पहाड हिमाल घुमाउने, पहाडका सम्पादकलाई मधेस घुमाउने त्यस्तो खालको बजेट थियो। एक चरण काम पनि भयो तर त्यसपछि आउने मन्त्रीजीहरूले के गरिदिनु भयो भने त्यो बजेटलाई पार्टीको भातृ संगठनलाई दिन थाल्नुभयो। नेपाल सरकारको काम, नेपाल सरकारको बजेट पार्टीको भातृ संगठन चलाउनलाई होइन नि। यदि सञ्चार मन्त्रालयले पार्टीमा आबद्ध भएका भातृ संगठनहरूलाई दिन थाल्ने हो, भोलि युवा मन्त्रालयले दिन थाल्ने हो, पछि स्वास्थ्य मन्त्रालयले दिन थाल्ने हो भने यो नराम्रो नजिर बस्छ नि।
भन्न खोजे यहाँले सबैभन्दा पहिला नेपालीलाई नेपाल चिलाउने प्रयत्न हुनु पर्यो,
बिल्कुलै हुनु पर्यो, बिल्कुलै हुनु पर्यो, र त्यो पनि आत्मीय रूपबाट बुझ्ने गरी हुनु पर्यो है। त्यही भएर देशमा सुन्दर पक्ष धेरै छ, त्यही भएर दुईटा कुरा पहिला प्रारम्भ गर्नुपर्छ। एउटा चाहिँ नेतृत्ववर्गले आफ्नो आचरण शैली उदाहरणीय बनाउनुपर्छ, जनताले त्यो उदाहरणको रूपमा आफूमा अङ्गीकार गरोस्, त्यस्तो खालको गर्नु पर्यो। र व्यक्तिले के बुझ्नु पर्यो भने म जुनसुकै पार्टीबाट प्रतिनिधित्व गरे पनि म नेपालको मन्त्री हो, पार्टीको मन्त्री होइन।
हजुर, अब यी कुराहरूलाई जोडिरहँदाखेरि जसरी संविधानकै कुरा गर्ने हो भने संहितामा गएको छ देश, होइन? जसरी संहितामा जसरी विकास हुनु पर्थ्यो, जसरी अपेक्षा गरिएका थिए, त्यो अनुसार चाहिँ विकास हुन सकेन भन्ने गुनासाहरू आइरहेका छन्। यसमा प्रदेश सरकारका गुनासा पनि के छन् भने हामी हाम्रो अधिकार हामीले प्रयोग गर्न पाएनौ भन्ने उहाँहरूको छ भने केन्द्रले के भन्छ, जसरी प्रदेशले काम गर्न पर्थ्यो त्यसरी गर्न सकेको छैन भन्ने छ, त्यसै स्थानीय तहको पनि छ। यो कहाँनिर यो ग्यापिङ भाव किन यसो भइरहेछ, यहाँ त प्रदेशमा पनि बसेर अनुभव गर्नुभएको छ?
अरे हामी कहाँ कानुन धेरै भयो,
हजुर,
होइन, धेरै भयो कानुन, अनि काम गर्नको लागि अनुकूल वातावरण भएन। बजेट चाहिँ पठाउने तर यति धेरै कानुनले बाँधिदिने कि कुनै कुरा किन्नु पर्यो भने वा कुनै कुरा व्यवस्थापन गर्नु पर्यो भने यति धेरै कानुनले थिचिने त्यो मान्छे कि रिस्क लिन कोही नचाहने। फेरि मेरो मलाई त के लाग्छ भने यो क्याबिनेटको बैठकमा हरेक दिन 5-7-10 कानुनहरू खारिज गर्नुपर्ने बेला भएको छ, हरेक दिन। यति धेरै कानुन छ हाम्रो देशमा, कि तपाईँले एउटा सामान्य कम्पनी खोल्न थाल्न चाहनुभयो भने तपाईँले पाँच ठाउँमा गएर दर्ता गर्नुपर्छ, होइन अर्को वर्ष तपाईँले काम गरेको होस् कि नहोस् तपाईँले दुई महिना लाग्छ रिन्यू गराउनलाई, होइन। अनि कानुनहरू धेरै भएर पनि कसैले पनि काम गर्न राम्ररी सकिराखेको छैन, एउटा कुरा त्यो। दोस्रो कुरो के छ भने केन्द्रबाट प्रदेशका नेताले के सिकेको छ भन्दाखेरि केन्द्रीय नेताहरूले आचरण शुद्ध नराख्ने, भ्रष्टाचारहरू गर्ने, परिवारवादमा रमाउने, आफ्ना छोरी श्रीमती भाइ भतिजालाई नियुक्ति दिने, अनि कसरी हुन्छ कर्मचारीसँग मिलेर गोलमटोल गरेर पैसा कुम्ल्याउने, केन्द्रबाट जे सिकेको छ प्रदेशले त्यही गर्दैछ। जनता प्रदेशसँग बढी नजिक छ, उनले आँखाको अगाडि देख्दैछ। त्यही भएर मैले पहिले सुरुमै आग्रह गरेँ कि आचरणमा सुधार सबैभन्दा पहिलो प्राथमिक शर्त हो नेतृत्वहरूको लागि। एउटा नेताले आफ्ना घरका मान्छेलाई रोजगारी दिइराख्न जरुरी छैन, देशलाई समृद्ध गरिदिने हो भने उनका घरका मान्छे त्यसैमा रोजगारी हुन्छ नि त। तपाईँले सम्झिनुभयो भने यो विगत तिन चार महिनामा हाम्रै सरकारका धेरैवटा विषयहरू अतिरञ्जित रूपबाट र कतिपय विषयहरू सत्यक रूपबाट पनि धेरै जोडले बाहिर प्रचार भयो। त्यही कुरालाई मानौ न, यो देशका हरेक नागरिकले कार चढ्ने वातावरण भइदिएको भए कोही नेताको छोराले नयाँ कार किन्यो भने विरोध हुन्थेन। यो देशका हरेक चेलीबेटीले 5 लाखसम्मको ब्याग बोक्न सक्ने अवस्थामा देशलाई हामीले समृद्ध गरिसकेको भए कोही नेताको छोराछोरीले 10 लाखको ब्याग बोक्यो भने मान्छेले विरोध गर्थेन। यही देशका नागरिकहरू आफ्नो समृद्धिका कारणले देश बाहिर विवाह गराउन सक्ने, भव्य कार्यक्रम गराउन सक्ने, जुम्लामा 5 स्टार होटलहरू खुलेको भए, रोल्पामा 5 स्टार होटलहरू खुलेको भए, नागरिकले आफ्नो सन्तानको विवाहमा 2 करोड 3 करोड खर्च गरेर विवाह गर्न सक्ने क्षमता हामीले नागरिकको बनाइदिएको भए कोही नेताको परिवारले त्यो विवाह गर्दाखेरि मान्छेले विरोध गर्ने थिएन। त्यही भएर अभिव्यक्ति र कार्यशैलीको तालमेल नमिलेको कारणले
होइन, यहाँले नेताका कुरा गर्नुभयो, नेता भन्दा पनि बाहिर जाँदाखेरि हामीले यसै एउटै कुनै सड़कै बनाउनु पर्यो भनेपछि वातावरणीय अध्ययनका कुराहरू एकातिर छन् भने अथवा अर्को मन्त्रालयले सड़क बनाउने काम गर्छ, मन्त्रालय बीचको तालमेल नहुनु होइन, यावत यस्ता समस्याहरू पनि छन् नि त।
यसले पनि त बाधा हो कि समस्या मुकुन्दजी, यो देशमा एउटा मात्रै विकास मन्त्रालय राखौ न, यति धेरै सड़क, खानेपानी, बिजुली, टेलिफोन 5 वटा किन चाहियो? विकास मन्त्रालय भनेर एउटा राखौँ, जसले कुनै ठाउँमा बाटो बनाउँछ भने उसैले पहिला ढल बनाउँछ, उसैले पहिला बिजुलीको तार निकाल्छ, उसैले पहिला अरू कुरा निकाल्छ, अनि बाटो पिच गरिसकेपछि त्यहाँ खन्ने वातावरण बन्दैन। हामी कहाँ नेताको खपतको लागि 10 वटा मन्त्रालय किन चाहियो? हामीले त देश निर्माण गर्न हिँडेको होइन र, देश निर्माण गर्ने हो भने आफ्ना गुटका मान्छे रिसाउलान् कि भनेर मन्त्री बनाउनुको लागि मन्त्रालय फोर्ने, मन्त्रालय तोड्ने, एउटै कामको लागि 4 वटा मन्त्रालय बनाउने किन? मेरो बुझाइ के छ भने एउटा मन्त्रालय हुनुपर्छ विकास मन्त्रालय भनेर, जसले सार्वजनिक विकासका विषयमा स्पष्ट रूपबाट 50 वर्षसम्म बाटो नबिग्रिने खालको त्यस्तो बलियो काम गर्नुपर्छ। यदि त्यो बिचमा कसैले तोडफोड गर्छ भने त्यसलाई दण्डित गर्न सक्नुपर्छ।
अगाडिको प्रसङ्ग मैले जोड्न खोजेँ, यसै नागरिकका अधिकारका कुराहरू यहाँले गर्नुभयो। अधिकारका कुरा गर्ने हो भने पछाडि पारिएका वर्गहरू, पछाडि परेका वर्गहरूलाई आरक्षणका कुराहरू पनि छन्, संविधानमा त राम्रा राम्रा कुराहरू पनि छन्, मौलिक अधिकारका कुराहरू पनि छन् नि। यी सबै कुराहरू सरकारको मुख ताक्नुभन्दा पनि व्यवहारमा उतार्नुपर्ने कुराहरू पनि त हुन्छन् नि, नागरिकहरूले पनि त अथवा जनताहरूले पनि यी कुराहरूमा ध्यान दिन नसकेका हो कि?
मेरो व्यक्तिगत बुझाइ चाहिँ के छ भने म यो देशका तपाईँको 76 वटा जिल्ला घुमेको छु, होइन?
हजुर हजुर।
मेरो व्यक्तिगत बुझाइ के छ भने नेपाल अविकसित होइन, अव्यवस्थित मुलुक हो। यो देशमा पिउनको तलब 50,000 सुरु गर्नुपर्छ र सचिवलाई 5 लाखसम्म दिनुपर्छ महिनाको, र त्यति दिएर पनि, सेभिङ स्यालेरी दिएर पनि कसैले भ्रष्टाचार गर्छ भने त्यसलाई त्यही दिन बर्खास्त गर्ने र उनको परिवारका कोही पनि सदस्यलाई सरकारी जागिरमा अनुपयुक्त हुने गरी कानुन बनाउने है।
हजुर।
तर नागरिकको कर्मचारीलाई सेभिङ स्यालेरीमा लानुपर्छ, पहिलो काम गर्नु पर्यो। दोस्रो काम के गर्नु पर्यो भने कर्मचारी भित्र भएका दलीयकरण, पत्रकार भित्र भएका दलीयकरण, वकिलहरू भित्र भएका दलीयकरण, डाक्टर भित्र, इन्जिनियर भित्र जुन ठाउँमा दलीयकरण चाहिएकै छैन, त्यो सबै ठाउँमा दलीयकरण जुन सबै दलले राखेको छ त्यो चाहिँ एकमुष्ट खारिज गर्नुपर्छ। एकमुष्ट प्रोफेसरहरूमा दलीयकरण किन चाहियो हो नेतालाई, पार्टीभित्र विभिन्न खालको वर्गीय संगठन किन चाहियो हो, तपाईँले एकातिर भन्नुहुन्छ कि सबै नेपाली बराबर हो भन्नुहुन्छ, अर्कोतिर तपाईँ आफ्नै पार्टीमा मधेसीको लागि छुट्टै क्लस्टर, दलितको लागि छुट्टै क्लस्टर, जनजातिको लागि छुट्टै क्लस्टर पार्टीभित्र राख्नुहुन्छ, भनेपछि तपाईँको समानता र तपाईँको यो विभेद त सँगसँगै देखियो त। एकातिर भन्नुहुन्छ कसैलाई मधेसी भएकोले कारणले विभेद नगर भन्नुहुन्छ, अर्कोतिर तपाईँ आफैले मधेसी आयोग खोलेर मधेसीको नाउँमा सर्टिफिकेट दिनुहुन्छ, दलितको नाउँमा आयोग खोलेर दलितको सर्टिफिकेट दिनुहुन्छ, राज्यले यसरी सर्टिफिकेट बाँड्ने हो र? तपाईँले कसैलाई जनजाति भएको सर्टिफिकेट पनि दिने अनि उसले चाहिँ यो जनजाति हो भन्दाखेरि मुद्दा पनि हाल्ने, यसरी मिल्छ र? एउटा मानव अधिकार आयोग हुँदाहुँदा यो राज्यले मधेसीलाई छुट्टै, दलितलाई छुट्टै, जनजातिलाई छुट्टै, महिलालाई छुट्टै, अरूलाई छुट्टै, खसलाई छुट्टै यो आयोग किन खोलेको? उनीहरू मानव होइन र? मानव अधिकार आयोगमा अटाउन नसकेको हो र? राज्यले प्रश्न हुनु पर्दैन कि यो क्लस्टरहरू मानव नभएकोले छुट्टै आयोग खोल्दै हो कि के कारणले खोलेको? तर राज्यको दोहन कार्यकर्ता भर्ती गर्छु भन्ने उद्देश्यले गर्नु हुँदैन, त्यो नेतृत्वले तत्कालै धेरै कुरा सुधार्नुपर्छ। यो म किन यहाँ आग्रह गर्दैछु भने जीवन भनेको हामी बाँचेको जीवन मात्र जीवन होइन, जीवन भनेको मृत्यु पछि पनि जीवन हुन्छ। हाम्रा नेतृत्वले, हाम्रा बुद्धिजीवीहरूले, हाम्रा राष्ट्र सेवा कर्मचारीहरूले, हाम्रा सुरक्षा निकायका पदाधिकारीहरूले मृत्यु पछिको जीवनको बारेमा सोचेको छैन। त्यो सोच्नु पर्यो कि तपाईँको भौतिक शरीर नहुँदा तपाईँलाई यो देशले कसरी हेर्छ, तपाईँले यो समाजले कसरी हेर्छ, तपाईँको मृत्यु पछिको जीवनलाई तपाईँले राम्रो कसरी बनाउनुहुन्छ, त्यता जानु पर्यो। र यो किन सम्भव देखिरहेको छैन तत्काल भने, किन जो सुप्रिम छ, जो अगाडि छ, जो अगुवा छ, उही परिवारवादभन्दा माथि उठेको छैन।
यहाँले भनेका कुराहरूलाई जोड्ने हो भने, यहाँलाई यहाँले भनेका कुराहरूलाई जो कुरा मध्यनजर गर्ने हो भने, यी कुराहरू त संविधानबाटै कुरा गर्नुपर्छ, संविधानै संशोधन गर्नुपर्ने कुराहरू हुन सक्छन्। यी त कुनै एउटा दलले मात्र चाहेर हुँदैन।
संविधान संशोधन गर्नुपर्छ भने गर्ने, किनभने संविधान,
यी त संवैधानिक कुराहरू, संविधानमा उल्लेख भएका कुराहरू, यसै आयोगका कुराहरू गर्नुभयो, धेरै कुराहरू यहाँले भनेका कुराहरू त संविधानसँग बाँधिने कुराहरू छन्।
संविधान देशका लागि हो, देश संविधानको लागि होइन।
हजुर,
त्यही भएर संविधान संशोधन गर्ने ठाउँमा संविधान संशोधन गर्ने
भन्नाले, यहाँले 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 भन्नु खोज्नु भएको राजनीतिक व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन भएन भन्नु खोज्नुभयो होइन? अब यसको हजुर
होइन, मैले चाहिँ भन्न खोजेको के हो भने, राजनीतिक व्यवस्था परिवर्तन भए पनि नेताकै चरित्रको सुधार भएन।
हजुर,
पहिला त नेता सुध्रिनु पर्यो नि, अनि जनता सुध्रिन्छ। पहिला माथि मुहान सफा हुनु पर्यो नि, अनि न तल सफा हुँदै जान्छ। राजनीतिक व्यवस्था परिवर्तन भइराख्दा पुरानै व्यवस्थाका मान्छेहरू नयाँ व्यवस्थामा आएर फेरि सरकार चलाउन थाल्ने हो भने, व्यवस्था परिवर्तन गर्ने पात्र परिवर्तन नगर्ने हो भने,
हजुर,
त्यसलाई कस्तो खालको परिवर्तन भन्ने?
हामी कुराकानीको अन्त्यतिर पनि पुगिसकेका छौँ। अब यहाँसँग चाहिँ फेरि आगामी दिनमा पनि अन्य कार्यक्रममा पनि समीक्षा गरौँला। सामाजिक सद्भावलाई अझै सुदृढ बनाउनको लागि मैले अगाडि पनि जोडेँ, हिमाल पहाड तराईलाई जोड्नको लागि, नागरिकहरूको मन जोड्नको लागि नागरिक स्तरबाट, अथवा जुन हामी राजनीतिक कर्मीहरू एकातिर छन् त्यसलाई छोड्ने हो भने, त्यसलाई बाहिर राख्ने हो भने, नागरिकहरूले कसरी अगाडि बढ्नु पर्ला, उहाँहरूको भूमिका के हुन सक्छ?
सबैभन्दा पहिला त हाम्रो सरकारले, हाम्रो सरकार मैले नेता भनिनँ, सरकारले, हाम्रो सरकारले देश दर्शन कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्यो। संचार मन्त्रालय मार्फत राज्यका संचारका जति पनि निकाय छन्, रेडियो नेपाल छ, प्रेस काउन्सिल होला, रेडियो नेपाल टेलिभिजन होला, गोर्खापत्र होला, अरू के छ, त्यसलाई चाहिँ यो देशको हो, यसले देश चिनाउने काममा अझै अगाडि जानुपर्छ भन्ने भावका साथ अगाडि बढ्नु पर्यो, पहिलो काम। दोस्रो काम, हाम्रा देशका नागरिक समाजहरू देशका 77 जिल्लामा परेका समस्यालाई आफ्नो समस्याको रूपमा लिएर बढ्नु पर्यो है, नागरिकका लागि चिन्तन गर्नु पर्यो, अनि बल्ल त्यो नागरिक समाज हुन्छ. अहिले चाहिँ के छ, नागरिकहरूको समाज मात्रै छ, त्यो नागरिक समाज भइसकेको छैन,
नागरिकको लागि चिन्तन हुन सकेको छैन.
छैन, यी थानकोट गर्दैन यिनीहरू, यिनीहरूलाई देशको चिन्ताको विषय, समाजको विषयमा यिनीहरू त्यति विघ्न गम्भीर हुँदैन. यिनीहरू केमा गम्भीर हुन्छ भने, म पुनः दोहोऱ्याउँछु, विदेशीहरूको लगानी र विदेशीहरूको मिसन. यो देशमा जब सङ्कटमा पर्न थाल्छ अनि उहाँहरू सतहमा आउनुहुन्छ विभिन्न शीर्षक लिएर, है, त्यसबाट उहाँहरू जोगिनुपर्छ, किनभने उहाँहरूप्रति नागरिकको धारणा त्यति राम्रो छैन है. यो चाहिँ उहाँहरू प्रष्ट बुझ्दा हुन्छ.
त्यसले गर्दा त विकासलाई पनि असर पर्ला नि हैन र?
म सकिहाल्छ.
हजुर.
तेस्रो कुरो के हो भने, यो देशका बुद्धिजीवीहरू कुनै पनि पार्टीमा यदि आबद्ध छ भने रहोस्, त्यो समस्या भएन, तर उनका अभिव्यक्तिहरू, उनका कार्यशैलीहरू आइना जस्तो हुनु पर्यो, गलतलाई गलत र सहीलाई सही भन्न सक्नु पर्यो. त्यो सबैभन्दा बढी जरुरी छ. बुद्धिजीवीहरू आइना जस्तो जीवन बिताउन थाल्नु पर्यो. हो, कुन कुरा कहाँ भन्ने त्यसको मापन होला. कोही बुद्धिजीवी पार्टीमा छ भने पार्टीका कमजोरी पार्टीमै भनोस्, देशका विषयमा छ भने सार्वजनिक कुरा गरोस्, त्यो ठाउँको चयन गर्न पाइयो, तर सत्य बोल्न थाल्नु पर्यो. यो देश यति सुन्दर छ, यो देशमा भए भित्र देशभित्रै रहेका तपाईँको सम्भावना खोजी गर्ने हो भने हामी कुनै विदेशीको अनुहार र खुट्टा हेर्नु पर्दैन. त्यति समृद्धि भएको ठाउँ हो यो. यो देशलाई 10 वर्षमा
हजुर
यति राम्रो, यति सुन्दर बनाउन सकिन्छ. कुनै विदेशीको पाउ पूजा नगरेर, कसै कहाँ गएर मलाई सरकारमा बनाइदिए, मलाई लगिदिए भनेर आग्रह नगरिकन, आफ्नै भित्र, आफैभित्र यही नेताहरूले, भएकै नेताहरूले पनि यदि शुद्धिकरणका साथ अगाडि बढ्ने हो भने हाम्रो देश समृद्धिको यात्रामा हिँड्न धेरै समय लाग्दैन.
हुन्छ, हामीलाई समय दिनुभयो, आफ्नो महत्वपूर्ण समयलाई यहाँलाई धन्यवाद.
धन्यवाद, नमस्कार तपाईँलाई.
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं राजनीतिक अध्येता राजेश अहिराजसँग. यसै कुराकानी सँगसँगै समसामयिक कुराकानी पूरा हुन्छ. प्राविधिक सहकर्मी काशीराम आचार्यलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु. नमस्ते.